حضرت علی رضی اللہ تعالیٰ عنہ سے ایک شخص نے کہا کہ تم مسلمان کتنے احمق ہو، یعنی مفہوم بتا رہی ہوں کہ تم کیسے ہو، ایک اندیکھی آخرت قیامت جو آنی ہے کہ نہیں آنی، اس کی آس میں اپنی دنیا کو جیرن کرتے ہو، کوئی فن ہی نہیں تمہاری زندگیوں میں، ہم دیکھو موج کرتے ہیں، مستی کرتے ہیں. حضرت علی رضی اللہ تعالیٰ عنہ امبیرس نہیں ہوئے، شرمندہ نہیں ہوئے، ہماری طرح ہوتے تو اچھا بغلیں جھاڑتے، پتہ نہیں یہ مسلمان واقعی اسلام ایسا ہی دین ہے. نہیں، بڑے یقین سے کہنے لگے، دوست اگر تیری بات سچ ہے اور قیامت نہیں آنی اور ہم اس قیامت کی آس میں ہم اپنی زندگی سے اگر کچھ ایسی چیزیں چھوڑ بھی رہے ہیں جو تمہاری نظر میں بہت فن ہے، تو ہمارا کیا بگڑا؟ ہم دنیا میں نیکی کرتے ہیں، سکون ملتا ہے، خوشی ملتی ہے، کسی کا فائدہ ہو جاتا ہے، صدقہ خیرات کریں گے کسی کا فائدہ ہو جائے گا، اور نیکی تو ہوتی بھی رہے، ہم بات کر چکے ہیں سیریز کے پہلے لیکچر میں کہ جس میں سکون ملتا ہے، نیکی ہے ہی سکون کا نام، اطمینان، خوشی. اللہ بذکر اللہ تطمئن القلوب. لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب. اللہ تعالیٰ تو نیکیوں سے خوشی دیتا ہے، ہمیں خوشی ملتی ہے، پھر کہتے ہیں نیکی کرتے ہیں تو ہم گناہ سے رکے رہتے ہیں، نہ ملے آخرت، نہ ہے قیامت، پھر کیا؟ دنیا میں بھی تو خوشی ہوئی. یہ بہت بڑی بات کی حضرت علی نے. آج ہم میں سے اکثریت، ایون اگر اس وقت میں آپ سب سے پوچھوں آپ یہاں کیوں آئے، تو ہم میں سے 98% لوگ کہیں گے ثواب کے لیے. ٹھیک ہے، ثواب تو ملے گا انشاءاللہ، کوئی کہے گا جنت کے لیے، ٹھیک ہے ملے گی، اللہ کی رضا کے لیے ٹھیک ہے ملے گی، لیکن یاد رکھیے یہ سب بات کی چیزیں ہیں. اس وقت اس نیکی سے آپ کو اس وقت دل کا اطمینان ملے گا، اللہ کا کلام آپ کے دل پہ اترتا ہوا محسوس ہوگا، آپ کے دل اس وقت آپ کس غم میں بیٹھے تھے بھول جائیں گے، کوئی پریشانی تھی، کوئی بیماری تھی، کوئی دکھ تھی، کوئی بھوک تھی، کوئی نیند تھی، سب ختم. یہ دنیا میں نقد علامت ہے نیکی کی کہ آپ کی زندگی بے خوف ہو جاتی ہے. لا خوف علیہم ولا هم يحزنون. نہ آپ کو اپنے کا غم رہتا ہے، نہ بیگانے کا غم رہتا ہے، غم ایک ہی ہے کہ بتاؤ اللہ اس سے راضی ہے کہ نہیں. کوئی جیے کوئی مرے آپ کو برابر لگتا ہے، کوئی کھائے کو پیے، کسی کی جاب ہو کسی کی نہ، آپ کہتے ہیں ٹھیک ہے اللہ اس پہ رحم کر دے، بس اللہ تو ان سے راضی رہنا. کہنے لگے ہمارا کچھ نہیں بگڑتا، لیکن تم یہ بتاؤ. اب اگلا سوال بہت شعور کو بیدار کرنے والا تھا. کہنے لگے یہ بتاؤ دوست کہ بالفرض اگر میرا عقیدہ ٹھیک ہوا اور تمہاری سوچ غلط ہوئی تو کل تمہارے ساتھ کیا ہونے والا ہے؟ تمہیں کیا ملا اس دنیا کے 4 دن کے فن سے؟ اے ڈرنک بی میری، تمہیں کیا ملا؟ کل ہمیشہ کی آگ ہے. اتنے یقین سے یہ بات آپ نے کہی کہ اس کافر کے دل پہ اثر ہوا اور وہ مسلمان ہو گیا. یہ دیکھیے اللہ کی بات ہے کہ ایک دفعہ یقین آ جائے کہ یہ قیامت آ کے رہنی ہے، تو کیا دنیا میں ہماری یہ مستیاں رہ سکتی ہیں جو ہوتی ہیں؟ کیا دنیا کا غم بھی باقی رہے گا؟ میں کسی کو بہت دکھی دیکھوں نا تو معاف کیجئے، مجھے ایسے لگتا ہے بدگمانی ہونے لگتی ہے، میں کہتی ایمان نہیں ہے، اللہ کی تقدیر پہ راضی نہیں ہے، شکر کا جذبہ کم ہے، نگیٹیوٹی ہے، پروکٹیو نہیں ہے یہ بندہ، یہ اللہ تعالیٰ کی طرف سے مثبت سوچ نہیں رکھتا، ورنہ مومن اور دکھی یہ کیسے ہو سکتا ہے؟ اللہ سے پیار کرنے والا روتا ہوا رہے یہ کیسے ہو سکتا ہے؟ مومن اور چہرہ اس کا مرجھایا ہوا رویا دھویا، مفلس کا لاش نہیں. حافظ ابن حجر الاسقلانی رحمہ اللہ بہت بڑے امام گزرے ہیں، حدیث کی شرح لکھی انہوں نے، بہت اعلیٰ کپڑوں میں زیب تو تن اپنی اعلیٰ سواری پہ کہیں جا رہے تھے. ہمارے ہاں آج دین کے ساتھ ہی غربت کا تصور جو آتا ہے نا، اسی سے ہمیں دین کی قدر پتہ چل گئی. ہماری نظر میں جو جتنا اہم ہوتا ہے ہم اس کو اتنی اہمیت دیتے ہیں، جس کی نظر میں دین اہم ہوگا وہ اس کو اہم سمجھے گا. تو یہ اپنے بہت خوبصورت لباس، گھوڑے پہ سوار، اچھے خوشبوئیں لگائے ایک جگہ سے گزرے تو ایک مفلس کلاش کافر نے ان کو روک لیا، برے حال میں تھا، فقیر تھا. کہنے لگا تمہارا نبی سچ نہیں بولتا، نعوذ باللہ. کہا کیا، تم یہ بات کیسے کہہ رہے ہو؟ اس پہ وہ کافر اللہ کے نبی کی وہ حدیث ان کو سنانے لگا کہ دیکھو تمہارے نبی نے یہ کہا کہ یہ دنیا مومن کے لیے قید خانہ ہے، الدنیا سجن المومن، بالکل صحیح دائی حدیث ہے، اور کافر کے لیے یہ باغ ہے. کہنے لگے تمہارا نبی تو یہ کہتا ہے کہ مومن اس دنیا میں قیدی کی طرح ہے، قید ہے اس کی، اور کافر کے لیے یہ روضہ ہے، یہ باغ ہے، جبکہ میرا اور تمہارا معاملہ تو بالکل الٹ ہے. تم تو اتنی موج اور مستی میں اور عیش میں ہو، اور میرا حال دیکھو کیسا ہے. اب ہم ہوتے تو پھر کانپ جاتے، ہم ایک دم فوراً اسلام سے بدگمان ہوتے ہیں. یقین کریں جیسے سوتیلا بچہ اچھا نہیں لگتا نا، سوتیلے رشتوں میں مٹھاس نہیں ہوتی، ذرا کچھ نہ کہتے ہیں اس نے کیا ہوگا. حضرت یوسف کی مثال موجود ہے، 10-20 سال کے بعد بھی بھائیوں نے جب بھائی کے اوپر چوری کا الزام لگتا دیکھا تو کہا ہاں ہاں اس کے بھائی نے بھی چوری کی تھی، ये फितरत होती है। आज हम इस्लाम को सौतेला बच्चा समझते हैं। हर तीर तलवार इस्लाम पे, कुरान पे, क्लास पे, दीन पे। कोई लड़ाई हो गई, दीन आ गया बीच में। और जो ऐसी कहानी है, ये बिल्कुल शर्मिंदा नहीं। वेदा ने कहा, मेरे दोस्त मेरी बात सुनो, मेरे नबी ने बिल्कुल सच कहा। कहा कैसे? कहा ये जो ज़ाहरी तुम मेरी खूबसूरती और पोशाक और मेरी सवारी देख रहे हो ना, ये क्या उसके मुकाबले में जो कल अल्लाह ने जन्नतों में मुझे देना है। ईमान के बदले में जो जन्नत अल्लाह ने देनी है, उसमें अल्लाह ने जो कुछ सजा के रखा है। फला तालमु नफ्सुम मा उख्फिया लहुम मिन कुर्रति आयुन। कोई नफ्स नहीं जानता, किसी आँख ने नहीं देखा, किसी कान ने नहीं सुना, किसी दिल में उसका खतर ख्याल तक नहीं आया जो अल्लाह ने इंसान के लिए तैयार किया। सूरह सजदा की आयत है और सूरह सही बुखारी की रवायत है कि किसी आँख ने देखा नहीं, किसी कान ने सुना नहीं, किसी दिल पे उसका गुमान तक नहीं आया जो अल्लाह ने जन्नतों में देना है। उन जन्नतों के मुकाबले में ये मेरी दुनिया की चीज़ें क्या हैं? कुछ भी नहीं है। वाकई मैं कैदी हूँ उस नेमतों के पाने में जो मुझे भी मिलने वाली हैं। और इसके बरक्स ऐ काफिर, कुफर के बदले, शिर्क पे मरने की सूरत में कल तेरे साथ जो होने वाला है, जहन्नुम ने जो जहन्नमियों का हाल करना है, उसके मुकाबले में आज जो तेरी हालत फकीरान है, ये उस दिन तुझे लगेगा दुनिया में तू बादशाह था। यानी इससे भी बुरा हाल तेरा आने वाला है। बात सच लगी उसको, वो भी मुसलमान हो गया। यानी आज ला यगुर्रन्नक तकल्लुबुल्लज़ीना कफरू फिल बिलाद। अल्लाह सूरत आल इमरान के आखिरी रुकू में फरमाते हैं, ये काफ़रों की चमक दमक, ये इनका भागना चलत फिरत तुम्हें खुशफहमियों में ना मुब्तला कर दे। मताउन कलील, ये 4 दिन की दुनिया है, ये ख़त्म हो जाएगी। इसके पीछे एक बहुत बड़ी हकीकत है और ये अल्लाह के वादे हैं। और शैतान दुनिया में भुलाए रखता है, लेकिन वहाँ जाके कहेगा कि इन अल्लाह वादकुम वादल हक्की, अल्लाह ने वादा किया था और वो सच्चा था। साथ ही अब अपनी बात करेगा, वादतुकुम, मैंने भी कुछ वादे किए थे। यही वादे कि यईदुकुमुल फ़क्रा वयामुरुकुम बिल फ़हशा, जो फ़क्र और फहाशी की बातें करता है। शैतान के वादे कहाँ लिखे हैं? ये भी कुरान पाक में बेशुमार जगह पे लिखे हैं। सूरत निसा की आयत नंबर 119 120 में तो इसके वो चैलेंजेस अल्लाह ताला ने हमारे सामने रख दिए। वला उदिल्लन्नहुम, शैतान के ये जुमले थे जब इसको जन्नत से निकाला गया। गुस्से में अंधा बोला हो गया, जिसको कहते हैं बावला हो गया, कहने लगा आदम की वजह से मुझे जन्नत से निकाला। वला उदिल्लन्नहुम, मैं अब ज़रूर ज़रूर इनको बहकाऊंगा। लाम भी शिद्दत का है और उसके बाद शद भी जिद्द शिद्दत की है। कहने का मैं इस इंसान आदम और इसके बच्चों को ज़रूर बहकाऊंगा। ये सीधे रास्ते पे चल नहीं सकेंगे, इनको पकड़ूंगा, बार बार इनको निकालूंगा, उस क्रिस क्रॉस से नीचे डालूंगा कि ये जहन्नम की तरफ चल पड़े। वला उमन्नियन्नहुम, और मैं इनको आरजुएं दिलाऊंगा। और वो क्या कि सामान 100 बरस का, पल की खबर नहीं। अभी बच्ची 10 साल की नहीं हुई, उसके जहेज की लिस्टें तैयार हैं। आज से 20 साल बाद के लिए आज जमाशुदा चीज़ों को जमा करने के लिए तैयारियों में। और वही बात है कि मर तो जाता है इंसान, लेकिन उसकी आरज़ुएं ख़त्म नहीं होती। एक मौके पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बैठे थे, आपने सहाबा कराम के सामने ज़मीन पर एक चौकटा खींचा, तिनका लिया और मट्टी में एक चौकटा खींचा, फिर उसके बीच में मिडल से एक लाइन खींची, फिर वो लाइन जब उसकी ऊपर वाली लाइन से मिली तो उसके बाद उसको बाहर निकाल दिया, और उस लाइन के इर्द गिर्द अंदर टेढ़ी मेढ़ी लाइनें खींची। आपने पूछा साथियों पता है ये क्या? कल अल्लाह और उसका रसूल जानता है। फरमाया ये जो चौकटा है ना, ये एक इंसान की ज़िंदगी है, यानी एक लिमिटेड, हम सब एक बहुत लिमिटेड टाइम लेके आए हैं। ये बीच में जो एक सीधी लाइन है ना, ये इंसान है। ये चौकटे के ऊपर जहाँ इसकी लाइन का टक करती है ना, मिलती है, यह उसकी मौत है। जिस दिन अपनी ज़िंदगी के हद को पहुँचेगा, उसी के साथ ये मर जाएगा। लेकिन ये जो इस लाइन के बाहर लंबी सी लाइन है ना, ये इसकी आरजू है। मर जाता है बंदा, लेकिन उसकी आरजुएं नहीं मरती। हदीस में आता है, दो चीज़ों में बूढ़े का दिल कभी नहीं मरता, लंबी उम्र और दुनिया की हवस। आप देख लीजिए, बंदा जितना उम्र का बड़ा होता है, उतना चाबियों को संभाल संभाल के रखता है, उतनी चेकबुक पास रखता है, उतने पैसे जमा कर करके रखता है। कमज़ोरी का शायद एहसास होता है, इनसिक्योरिटी होती है, आगे कमाना नहीं, पता नहीं क्या होगा। लेकिन आप फील करेंगे कि बुढ़ापे के साथ कुछ लोग और ज़्यादा स्टिंजी हो जाते हैं, और ज़्यादा उनके दिल में ये ख्याल आता है कि हम अपने माल को जमा करें। और आपने फरमाया कि ये जो अंदर छोटी छोटी लाइनें हैं, ये इसको पहुँचने वाले मसाइब हैं। अभी एक से बच के निकला नहीं तो दूसरा, दूसरे से बच गया तो निकला नहीं, तो ये शैतान है। वाला उमन्नी अन्ना हम, झूठी आर्ज़ू है। मुना कहते हैं, मीम नून या इसका रूट है, मुना, झूठी आर्ज़ू है। अमानिश یہود کی بھی امانیہ کا اللہ نے تصور دیا. اسی طرح یہ امانیہ میں یہ بھی تھی, یہود کی تو کیا تھی کہ لن یدخل الجنہ الا من کان یہودن او نصارہ, یہودی یا نصرانی بننا پڑتا جنت میں جانے کا. اسی طرح یہود کہتے تھے کہ ہم آگ میں نہیں جائیں گے, گئے تو چند دن کے لیے جائیں گے, ہیں لن تمسن النارو, ہرگز آگ نہیں چھوئے گی. آج مسلمانوں کو شیطان کیا امانیہ دیتا ہے, کوئی بات نہیں جو کرنا کر لو, تم نبی کی امتی ہو اور تم تو محمدی ہو اور تم تو سیدوں کی نسل سے ہو اور تم تو جدی پشتی حافظوں کی اولاد ہو اور تمہارے تو خاندان میں اتنے بزرگ گزرے ہیں, جو کرنا کرو. اور تمنا ہے فلاں دروازے سے گزر جاؤ, دیکھنا بہشتی ہو جاؤ گے. اور اس طرح کی کہانیاں, سارا سال گناہ کرو, جا کے رمضان میں عمرہ کر آنا, پھر دیکھو. یہ جھوٹی آرزویں, ساری زندگی ہمیں ان چیزوں میں الجھاتا ہے کہ زندگی اپنی مرضی کی بسر کرو اور آخر میں لیبل لگا دینا مذہب کا اور تمہیں اللہ معاف کر دے گا. تیسرا اس کا کہا, وَلَآمُرَنَّهُمْ فَلَيُبَتِّكُنَّ آذَانَ الْأَنَامِ, اور البتہ میں ان کو ضرور حکم دوں گا کہ یہ جانوروں کے کان کاٹ دیں گے. مشرکوں کی ایک رسم کی طرف اشارہ ہے, جب کوئی جانور پیدا ہوتا, بچہ پیدا ہوتا ہے تو اس جانور کا کان کاٹ دیتے, چرتا ہوا کان چھوڑے. بت کا کہتے تھے لٹکا ہوا کان, جیسے کوئی کسی کا کان پورا کاٹ کے اینڈ سے بس تھوڑا سا چھوڑ دے تو وہ یوں لٹکتا تھا, اور اس جانور کو پھر یہ بتوں کی بھینٹ چڑھا دیتے تھے. کہتے تھے یہ بزرگوں والا ہے, یہ فلاں قبر کا بجاور ہے, پھر نہ اس کا گوشت کھاتے نہ اس کی سواری کرتے نہ دودھ پیتے. اس کی طرف اشارہ ہے. اللہ نے فرمایا اللہ تعالیٰ ہر بچے کو صحیح سالم پیدا کرتا ہے, لیکن کافر اس کو بتوں کے نام پہ چھوڑ دیتے تھے. پھر اگلا اس کا وعدہ کہتا, وَلَآمُرَنَّهُمْ فَلَيُغَيِّرُنَّ خَلْقَ اللَّهِ, میں البتہ ضرور ان کو حکم دوں گا کہ یہ اللہ کی تخلیق کو بدل دیں گے. اس کی تو بڑی لمبی لسٹ ہے. فطرت کو ہی مسخ کر دے گا انسان کی. توحید انسان کی فطرت میں رچی بسی ہے. کل مولود ان وولد علی الفطرہ, ہر بچہ فطرت پہ پیدا ہوتا ہے. لیکن شیطان بچوں کو تو چھوڑیں, بڑوں کو تو دیکھیے, اس نے نسلوں کی نسلوں کو شرک کا عادی کر دیا, یہ فطرت بدل دی. والذین آمنوا شد حب للہ, انسان کی فطرت ہے کہ وہ اللہ سے محبت کرے. گندی ہوئی ہماری فطرت کے اندر یہ بات کہ ہم اللہ سے پیار کریں. جیسے ایک بچہ پیدا ہونے کے بعد ماں کو ٹٹولتا ہے نا, اس طرح ہماری روح اللہ کو ٹٹولتی ہے. جیسے ماں کے ہاتھوں میں آ کے چین آتا ہے نا, اس طرح ہماری روح کو اللہ کی بات کو سن کے چین آتا ہے. لیکن شیطان ہمیں یہ اس طرح پرورٹ کرتا, ہم کہتے نہیں موسیقی روح کی غذا ہے. اللہ کہتا ہے قرآن آب حیات ہے. اللہ تعالیٰ فرماتا ہے قرآن تمہاری روحوں کی غذا ہے. اللہ بھی ذکر اللہ تطمئن قلوب, فطرت بدل گئی. اور تخلیق کو کیسے بدلتا ہے, عورت کو مرد اور مرد کو عورت بنا دو. اللہ نے جو ذمہ داریاں عورتوں کو دی تھی وہ کہا مرد پوری کریں, اور جو مردوں کی ذمہ داریاں تھیں وہ عورتیں چل پڑی کرنے کے لیے آزادی کے نام پہ اور اکویلٹی کے نام پہ. اور کاؤنٹرس پہ کھڑی ہو گئیں عورتیں تو کیا بہت عقل مند لگنے لگی. اور اس طرح کے دھوکے دیے, کیسے لگا کہ اسلام کو ماننے والے تو شاید اپنی عورتوں پہ ظلم کرتے ہیں. لمبی لسٹ ہیں, اس کی اس وقت موضوع نہیں ہے, لیکن اس کی تبدیلیاں تخلیق کی دیکھیے. عورت کو مرد کے کپڑے پہنا دیے اور مرد نہیں پہنتے عورتوں کے. کبھی اپنے کسی مرد کو فراک پہنتے دیکھا, اور پہنے تو لگیں گے کیسے. کبھی سرخی بارڈر لگائے مردوں کو پھرا دیکھیں تو کیسا لگے. لیکن جب لڑکیاں نیم مرد بنے ہوئے لڑکی پھرتی ہیں تو کہتے ہیں کیا موڈ اسکاٹ عورت ہے, کیسی ڈیشنگ لگتی ہے اور کتنی پڑھی لکھی ہے. پھر اسی طرح دیکھیے کہ رشتوں کو بدل دیا, باپ بیٹی کے رشتے کی تمیز مٹ گئی. وہ حیا جو باپ بھائی کی نگاہوں میں بہن کے لیے تھی آج شیطان نے ختم کر دی. یعنی اس کا 101 اینگل آپ دیکھ سکتے ہیں کہ فَلَيُغَيِّرُنَّ خَلْقَ اللَّهِ, پوری زندگی کا رخ بدل دیا. بہت دور نہ جائیے, چند سال پیچھے جا کے دیکھیے, ہماری تو روایات بھی بڑی اسلامی تھی. باپ گھر میں آتے تھے تو بیٹیاں موٹے دوپٹے پکڑتی تھیں, بھائی بہنوں کو گھوریاں ڈالتے تھے اندر چلو. آج اور جب ہم ذرا چار قدم باہر آ جاتے ہیں اپنے ملکوں سے تو ہم سوچتے ہیں اب ہمیں کون پوچھے گا, کوئی بات نہیں ہم آزاد ہیں. اور یہ اور وہ, پورا رشتہ ختم ہو گیا, نظریں بدل گئیں, گندگی کی باتیں کر دی. اتنی بری بات میں نے سنی چند دن پہلے, ایک ویڈیو تھی اس میں کوئی دکھا رہا تھا کسی نے, یعنی ایک ینگ لڑکا ایکسپیرئنس کر رہا تھا کہ کیا آپ کبھی ایسے فیلڈ ٹرپ پہ گئے جہاں 12 سال کی بچی ڈلیور کرے بچہ. یہ ٹاپک تھا. قصہ مختصر یہ ہے کہ ایک ینگ اسکول کا لڑکا اپنا ایکسپیرئنس بتا رہا ہے کہ ہم پورے اسکول والے ٹرپ پہ کہیں گئے, हमारे साथ 12 साल की बच्ची थी, नो वन नोज शी इज़ प्रेग्नेंट, और वहाँ किसी इस तरह की उछल कूद में एकदम उसको तकलीफ हुई और डॉक्टर्स को बुलाया और शी डिलीवर्ड अ बेबी। किसी ने पूछा कि कहाँ से था, तो आपको पता है कि जुमला क्या था? शी वॉज अब्यूज बाय हर फादर। क्या सोचते हैं, ये फल युगैरुन्ना खल्कल्ला, अल्लाह के नबी सल्लम ने फरमाया क़यामत के करीब मुहर्रमात में जिना होंगे। अब बाहर के जिना तो एक्सेप्टेड है, लिविंग टुगेदर तो फैशन है, चूज़ योर लाइफ पार्टनर ये तो फैशन है, जिस लड़की का कोई चक्कर ना चले या लड़का किसी लड़की को ना पसंद करे तो माँ को ही फिक्र पड़ जाती है कि पता नहीं ये मर्द भी है कि नहीं। ये सब बातें पीछे रह गई, अब तो इससे आगे की कहानी है। ये शैतान, अल्लाह इसका बुरा करे कि इसने रिश्तों की तमीज़ मिटा दी। कितने काम हम अपने घरों में दिन रात करते हैं खुशियों के नाम पर, होते वो शैतानी काम है। कितने स्टाइल बदल गए, सिर्फ दूसरों को ना देखिए आप, सिर्फ 1 घंटा बैठ के आज से पीछे अपने 20-25 साल को रिकॉल कर लें। कितने बुजुर्ग थे आपके खानदानों के, क्या उनका रोब था, क्या उनकी बातें थी। बहनें डरती थी भाइयों से, घर में मर्द आ जाते थे कर्फ्यू लग जाता था। मैं नहीं कहती कि वो ठीक था या गलत था, मेरा कोई व्यू नहीं है इसमें, लेकिन हम जितनी तेज़ी से इस्लाम छोड़ रहे हैं ना, उससे भी ज़्यादा तेज़ी से हम अपनी रिवायात को छोड़ रहे हैं। और कोई कौम कभी तबाह नहीं होती उस वक़्त तक जब तक वो अपने कल्चर से जुड़ी रहती है, अपनी ज़ुबान से जुड़ी रहती है। हमने अपने बच्चों को ज़ुबान से काट दिया, इतना गुस्सा आता है उन माओं पे जब वो कहते हैं हमारी बच्चियों को उर्दू समझ नहीं आती। दिल करता है ज़ोर से एक थप्पड़ माँ को लगाओ या बच्चे को लगाओ। क्यों भाई, माँ की ज़ुबान तुम्हें समझ नहीं आती? लिटरली मैं बच्चियों से पूछती हूँ आपको समझ आती है उर्दू, कहती नहीं। तो मैं कहती मेरा ये जुमला कैसे आपने समझा? सिर्फ शैतान का एक एस्केप है, नहीं उर्दू में नहीं पढ़ सकते, ये फोकस नहीं करते। बहरहाल ये तो एक दिल के जले की बात थी, लेकिन शैतान ने सब चीज़ों का अपसेट कर दिया। और इस आयत की रिवायत में, एक तफसीर में एक रिवायत भी आती है कि इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु ने फरमाया कि अल्लाह ताला ने उन औरतों पर लानत की है कि जिनके अंदर ये चार काम हो, अपने दांतों को घिसवाना, बालों में नकली बाल लगवाना, बड़ी मारूफ रिवायत आपने भी सुनी होगी जिसमें भवों की बनाने का तस्करा आता है, जिसको आप आईब्रोज कहते हैं, उन्होंने कहा इस लानत है। एक औरत ने इब्ने मसूद की ज़ुबान से ये बात सुनी, कहने लगी क्या ये लानत या ये बात कुरान में लिखी है? कहने लगे हाँ कुरान में लिखी है। चली गई, चंद दिन के बाद वापस आई, कहने लगी मैंने तो पूरा कुरान खोल के पढ़ लिया, मुझे तो कहीं नहीं दिखा कि ये काम करने कराने वालियों पर लानत है। तो कहने लगे अच्छा इधर आओ, फिर उनको सूरत हशर निकाल के दिखाई। वमा अताकुम रसूल फखजूहू वमा नहाकुम अन्हु फन्तहू, जो तुम्हें अल्लाह का रसूल दे वो ले लो और जिससे वो रोके वो रुक जाओ। वायद खोल के दिखाई, कहा ये पढ़ी है? कहा ये पढ़ी है। तो कहा ये उस नबी ने कहा है कि ये बात इस पर लानत है। औरतें ऐसे मामला तरह आसानी से मानती नहीं, कहने लगी इब्ने मसूद तेरी तो अपनी बीवी ये काम करती है। कहने लगे अच्छा मैं इधर हूँ, जाओ मेरे घर और मेरी बीवी को देख के आओ करीब से। ये गई बात करके मिल मिला के वापस से, कहती नहीं सॉरी वो मेरी मिसअंडरस्टैंडिंग थी, पास लोगों का देखने में लगता है कि वो ये काम करते हैं लेकिन किया नहीं होता। हज़रत इब्ने मसूद ने कहा अगर वो ये काम करती तो मेरे निकाह में ना रहती। यानी ये एक तवील बहस है, लेकिन यहाँ याद रखिए कि शैतान कैसे तख्लीक में तब्दीली करता है। ऐसे लगता है इस जिस्म के बुत को ही पुजवाता है, दिन से रात तक सिर्फ इसको सजाते रहते हैं। आज तो इसको आप छोड़ दीजिए कि आप पलकों के साथ नकली पलकें लगा रहे हैं, बालों में मोपिट्स लगा रहे हैं, अब तो जिस्म के अंदर तब्दीलियाँ कराई जा रही हैं। सिलिकॉन की थैलियाँ रखवाई जाती हैं ब्रेस्ट प्लांटेशन के नाम पर, सीने को भारने के लिए, सिर्फ इसलिए ना कि फिगर अच्छा लगे, दूसरों का ईमान ख़राब करें। औरतें अपने अपनी ब्रेस्ट कटवा के उसके अंदर रेत की थैलियाँ रखवाती हैं कि हम खूबसूरत लगें। हिप्स के अंदर पैड्स लगवाए जाते हैं, शैतान भी इन्हीं चीज़ों को नुमाया कराएगा ना कि इनको ही देखकर वो थैली फट जाए पेट में तो औरत मर सकती है। होंठों के अंदर जिनके होंठ पतले हैं उनकी सिलिकॉन लगवा के होंठ मोटे करवाते हैं, क्या ये तख्लीकी तब्दीलियाँ नहीं? लेंस लगवा के शक्लें बदल के आंखों के रंग बदल दो, शादी के बाद पता चला तलाक हो गई, क्यों? वो जी मैंने तो ब्लू आंखों वाली ली थी, पता चला वो तो उसके लेंस थे। फिर लड़कों ने भी ऐसे ही आइडियल बनाए हुए हैं। कैसी दुनिया में खो गए, वो उम्मत जिसको अल्लाह ने उम्मत वसत बनाया, वो उम्मत जो अल्लाह की नबी की चुनी हुई कौम थी, उसने अपने आप को आज किन चीज़ों में रखा। हर बंदा अपने हाल पे देख ले, कोई किसी को ना कहे।